नमस्कार, अन्तर संवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्तिहरूसँग यो समयमा कुराकानी गर्ने गर्छौं। यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीमा चलिरहेको छ। राजनैतिक सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूह बनाई सुझाव प्रस्तुत भएका छन्। सँगै पदाधिकारीको संख्या, उमेर, हद, आरक्षण लगायतका विषयमा सुझाव प्रस्तुत भएका छन्। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली लगायतले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि उठेका विषयहरूको जवाब दिनुहुने कार्यक्रम छ। अर्कोतर्फ विशेष गरी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनप्रति विभिन्न टीका टिप्पणी भएको छ। अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा दोष जति अरू समूह र दललाई थोपरेर आफू पानीमाथिको उभानो बन्न खोजेको भनी टिप्पणी भएको छ। आज हामी एमालेको जारी विधान महाधिवेशनमा उठेका सवाल, राष्ट्रिय राजनीति र एमालेको आन्तरिक राजनीतिमा यसले पार्ने प्रभाव लगायतका विषयमा नेकपा एमालेका सचिव प्रदीप गिवालीसँग कुराकानी गर्छौ। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ गिवालीज्यू कार्यक्रममा।
हजुर, धन्यवाद।
हजुर, हामी यो विधान अधिवेशन शुरू हुन केही दिन अघि पनि यो विषयमा कुराकानी गरेका थियौं हामीले, र आज पनि अब विधान अधिवेशन जारी छ। आज अन्तिम दिन, कुन ढंगले कुन हिसाबले पहिलो विधान महाधिवेशन यहाँहरूको चलिरहेको छ अहिले?
साँच्चै नै हामीले जे भनेका थियौं त्यसै गरी अत्यन्त उत्साह, भव्यता र व्यापक सहभागिताका बीचमा यो महाधिवेशन अगाडि बढ़िरहेको छ। पहिलो विधान महाधिवेशन भएको हुनाले तुलना गर्ने कुनै अर्को मञ्च त भएन, त्योभन्दा यो राम्रो भयो भन्ने हिसाबले, तर हामीले जुन अपेक्षा गरेका थियौँ त्यस हिसाबले नै यो निकै राम्रोसँग स्मुथली अगाडि बढ़िरहेको छ। अस्ति दस्तावेज प्रस्तुतिको सत्र थियो, खास गरी अब त्यसलाई एक किसिमले उद्घाटन सत्र पनि भन्न सकियो। हामीले तीनवटै प्रतिवेदनहरू अस्ति महाधिवेशन समक्ष प्रस्तुत गर्यौं। हिजो बिहानैदेखि 8 बजेदेखि साथीहरू समूह समूह बनाएर छलफलमा सहभागी हुनुभयो। सतहमा हेर्दा 500-600 औसतमा समूहहरू थिए। कति गम्भीर छलफल होला, छलफलमा साथीहरू कतै उदासीन हुन्छन् कि भन्ने पनि हाम्रो मनमा कता कता अलिकति त्यस्तो थियो। तर मैले आफै पनि प्रत्यक्ष रूपमा सबै 10 समूह अवलोकन गरे। अत्यन्त उत्साहका साथ साथीहरू सहभागी हुनुभयो एउटै साझा संकल्प सहपाठीलाई सुदृढ गर्ने, र हिजोदेखि नै हामीले समूहका तर्फबाट प्रस्तुतिहरू शुरू गरेका छौँ। टोली नेताहरूले प्रस्तुतिहरू गर्नुभएको छ र ती सबैमा केही सुझावहरू छन्, केही टिप्पणीहरू छन्, तर आम रूपमा पार्टीले अहिले लिएको दिशा र संकल्पप्रति एउटा दृढ समर्थन सिङ्गो महाधिवेशन हलको त्यसमा अभिव्यक्त भएको छ।
अब यहाँहरूले पहिलो प्रयोग यो गर्दै हुनुहुन्छ, अब नेतृत्व चयनको महाधिवेशन र त्यसमा पनि त्यसै महाधिवेशनमा विधान सम्बन्धी विषयहरूमा छलफल हुने परिपाटी थियो विगतमा, यसपालि चाहिँ अब विधानमा छलफल अगाडि गरेर अब अर्को नेतृत्व चयनको महाधिवेशन चाहिँ अर्को गर्ने परिपाटी यहाँहरूले अवलम्बन गर्नु भएको छ। अब यो ले नेतृत्व छनौट गर्नु त छँदैछ, सँगै जुन नीति सिद्धान्तलाई अझै प्रभावकारी बनाउन कतिको महत्व, कतिको योगदान देला, कतिको प्रभावकारिता यस्तो यो जुन खालको तरिकाले देला, यहाँ के भन्नुहुन्छ?
होइन, हाम्रो अनुभव एकदमै सकारात्मक रहेको छ। विगतमा कस्तो देखिन्थ्यो भने पहिलो त ध्यान चाहिँ बढी नेतृत्वतिरै जाने, आएका सहभागीहरू पनि आफू कुन पदमा उठ्ने, कुन पदको लागि योग्य हुने भन्ने ढंगले उनीहरूको ध्यान चाहिँ नीतिगत छलफलहरूमा भन्दा बढ्ता नेतृत्व चयनमा हुन्थ्यो। र दोस्रो चाहिँ नीतिमाथि जब बहस भयो, जोड र कोणका कतिपय कुराहरू त स्वाभाविक हो, अघि तपाईँले पृष्ठभागमा भन्दै हुनुहुन्थ्यो, एकदमै विभिन्न खालका टिप्पणी भयो भनेर टिप्पणी गर्नेकै लागि प्रस्तुत गरे हो नि त, अनुमोदनको लागि होइन नि त, प्रतिवेदनहरू त छलफलकै लागि प्रस्तुत गरे हो, छलफल त हुन्छ नै। यहाँले भन्नुभयो जस्तो चाहिँ कसैले त्यो पानीमाथि ओभानो भएको भनेर कसैले टिप्पणी गरेका छैन, बाहिर अब हलमा कहिले पुग्दै नपुगेका र एउटा रेडिमेड नेकपा एमालेप्रति धारणा बनाएका कतिपय टिप्पणीकर्ताहरूको त्यो टिप्पणी हो, हलमा त्यस्ता कुराहरू छैनन्। तर जे होस्, एकदमै जीवन्त छलफल गर्नकै लागि प्रस्तुत गरिएको, तर यदि हामीले नेतृत्वसँग जोडेको भए एउटा जोखिम के थियो, हाम्रो विगतका अनुभवहरू के हुन्थ्यो भने को नेतृत्व भोलि जाँदैछ चुनावमा अथवा कसलाई सपोर्ट गर्नु छ, अनि त्यससँग चाहिँ नीतिलाई पनि जोडेर हेर्ने, नीतिको बारेमा चाहिँ स्वतन्त्र ढङ्गले छलफल नहुने, होइन, जस्तो मान्यौ संस्थापनले केही विचारहरू प्रस्तुत गर्यो, त्यसमा अलिकति केही सच्याउनु पर्ने कुरा छ, तर सच्याउने सुझाव दिउँ भने नेतृत्व कमजोर हुन्छ कि भन्ने हिसाबले संस्थापनतिर रहेका साथीहरूले त्यसमा रहेका कमीहरूको बारेमा खुलेर छलफल नगर्ने, अथवा अर्को कोही साथी छ नेतृत्वलाई नेतृत्वको प्रतिस्पर्धामा उसलाई कसरी हाइलाइट गर्ने, यो ढङ्गले नीतिलाई पनि नेतृत्वसँग व्यक्तिसँग जोडेर अलिकति बायस्ड खालको छलफल हुने गर्छ विगतमा, हाम्रा अनुभवहरू त्यस्ता छन्। अहिले त हामी ती सबै कुराहरूबाट मुक्त छौँ, त्यसो भएको हुनाले चाहिँ नेतृत्वसँग अलग गर्दा नीतिहरूमाथिको बहस चाहिँ बढी वस्तुनिष्ठ सन्तुलित र चाहिँ परिपक्व हुने हाम्रो अनुभव छ।
अब धेरै संख्यामा सहभागीहरू भएर छलफल अहिले यहाँहरूले अगाडि बढाउँदै हुनुहुन्छ, करिब यहाँहरूको भनाइमा 6,000 जना चाहिँ त्यहाँ सहभागी भएका छन्। अब यति धेरै अब विधान जस्तो अब राजनैतिक जीवनमा पार्टीको एउटा मुटु भनेकै त्यो पार्टीको विधान हो, अब यति संवेदनशील विषयमा यति धेरैको संख्यामा छलफल कसरी सम्भव होला, यो संवेदनशीलतामाथि न्याय हुन सक्ला र विधानको?
होइन, हामीलाई सुरुमा त्यस्तो लागेको थियो, तर हिजोको सम्भवत छलफलहरू हेरिसकेपछि यति ठूलो संख्यामा पनि जीवन्त छलफल गर्न सकिँदो रहेछ भन्ने कुराको अनुभूति हामीलाई भएको छ। अब विभिन्न समूहहरूले आफ्ना विभिन्न रचनात्मक ढङ्गका विधिहरू पनि अवलम्बन गरे, जस्तो लुम्बिनी प्रदेश र प्रदेश नम्बर 2 साथीहरूले के गर्नुभयो भने सुरुमा सबै एक ठाउँ जुट्नुभयो, त्यसपछि अब सबैले बोल्न सम्भव हुँदैन, तपाईँहरू जिल्ला जिल्लामा 1 छलफल गर्नुहोस् र जिल्लाको एउटा साझा धारणा लिएर आउनुहोस्, अथवा त्यहाँ फरक खालका केही कुराहरू छन् भने त्यो पनि लिएर आउनुहोस्, त्यसपछि त जिल्लाले चाहिँ जिल्लामा त सीमित साथीहरू हुन्छन्, उपसमूह बनाएर पनि उहाँहरूले छलफल गर्नुभयो। प्रत्येक समूहमा कम्तीमा पनि 100 भन्दा बढी साथीहरूले एक्टिभ पार्टिसिपेसन सहित सहभागी हुनुभयो, कसैले लिखित रूपमा दिनुभयो, कसैले चाहिँ मौखिक रूपमा बोलेर सहयोग गर्नुभयो। यस हिसाबले हेर्दाखेरि एउटा जीवन्त छलफल भएको अनुभव मैले त्यहाँ पाएँ। त्यस हिसाबले अब निश्चय नै ठूलो संख्या हुँदा समय बोल्ने वक्ताहरूको लागि कम हुन्छ, त्यो त एउटा यथार्थ हो, तर त्यसले एउटा राम्रो के पनि गर्छ भने अब विभिन्न कोणका विचारहरू आइसकेपछि आफ्नो विचार अरू मिल्दो गरिकन अरू कसैले प्रस्तुत गर्यो भने वक्ताले फेरि त्यहाँ बोलिरहनु परेन, यो ढङ्गले पनि छलफललाई चाहिँ म्यानेज गर्न सकिँदो रहेछ। जति धेरै फराकिलो दायरामा नीतिगत छलफलहरू भयो त्यसप्रतिको अपनत्व त्यति नै बढी हुने हो, त्यो झन् बढी डेमोक्रेटिक हुने हो नि, होइन र?
हजुर, अब यहाँहरूले विधान महाधिवेशन गरिरहँदा अब यसलाई चाहिँ सर्वसम्मत नेतृत्व चयनको तयारी पनि हो भनेर टिप्पणीहरू पनि गर्न थालिएको छ, यसमा यहाँको धारणा के छ, के भन्नुहुन्छ?
निसन्देह यद्यपि यस विषयमा हामीले अहिले प्रवेश गरिसकेका छैनौँ, तर राष्ट्रिय राजनीति अहिले जुन ढङ्गले राष्ट्रिय राजनीतिलाई ध्रुवीकृत गर्ने कोसिसहरू भइरहेको छ, झन्डै झन्डै हेर्दाखेरि नेकपा एमाले एकातिर बाँकी एकातिर जस्तो जुन खालको स्थिति देखा परेको छ, र अहिलेको सत्तारूढ गठबन्धनका साथीहरू चाहिँ जसरी एक किसिमले अलिकति अत्तालिएको स्वरमा हामी चाहिँ एकदम गठबन्धनलाई चुनावसम्म सँगै लिएर जान्छौँ, हाम्रो कुनै पनि हालतमा फुट्न दिँदैनौँ, यो ढङ्गको अर्थात् उहाँहरू चाहिँ एक्लै प्रतिस्पर्धा गर्ने मनोबल चाहिँ नभएर त्यो ढङ्गको चाहिँ एउटा ध्रुवीकरणतिर राष्ट्रिय राजनीतिलाई लगिरहेको परिप्रेक्ष्यमा मुलुकको आवश्यकता पनि र पार्टीको आवश्यकता पनि एक कार्यकाल कमल केपी शर्मा ओलीले नेतृत्व गर्ने कुरा चाहिँ करिब करिब सुनिश्चित जस्तो देखिन्छ। यद्यपि हामीले औपचारिक रूपमा यो विषयमा छलफल प्रारम्भ गरेका छैनौँ, प्रारम्भ गर्ने बेला पनि भएको छैन। बाँकी प्रश्नहरूमा बाँकी अरू नेताहरूलाई एडजस्ट गरेर जाने, अरू नयाँ पुस्तालाई अगाडि बढाउने, पुराना पुस्तामध्ये कतिपय विदा हुने र बाँकी साथीहरूलाई चाहिँ समेटेर लिएर जाने कुरामा चाहिँ सबैको एउटा सकारात्मक सोच छ। त्यसो हुँदा मलाई के लाग्छ भनेदेखि विधान महाधिवेशनमा नेतृत्व चयन पनि हामीले चाहिँ जसरी अहिले विधि र नीति निर्माण एउटा सर्वसम्मतिका साथ गरेका छौँ, समझदारीका साथ गरेका छौँ, गर्नेछौँ, यसलाई टुङ्ग्याउनेछौँ, त्यसै गरी नेतृत्व पनि त्यही हिसाबले अगाडि बढ्छ भन्ने मैले विश्वास गरेको छु। केपी ओलीको नेतृत्वमा एउटा नयाँ टिमले नेकपा एमालेको नेतृत्व सम्हाल्छ आउने महाधिवेशनबाट भन्ने चाहिँ अनुमान गर्न।
भनेपछि यो विधान महाधिवेशनले त्यसका लागि चाहिँ एउटा मार्ग प्रशस्त गर्छ, आगामी नेतृत्व पनि केपी शर्मा ओलीकै हुन्छ भनेर एउटा निष्कर्ष चाहिँ आजको जुन सकिँदैछ यहाँहरूको महाधिवेशन त्यसले चाहिँ त्यसबाट चाहिँ बुझ्न सकिन्छ?
होइन, यसले नेतृत्वको बारेमा केही बोल्दैन, तपाईँले भावी नेतृत्व
तपाईँले सिधा नबोले पनि
तपाईँले अनुमान एउटा प्रश्न गर्नुभएको हुनाले मैले आफ्नो एउटा सामान्य पूर्वानुमानित विश्लेषण यहाँ समक्ष प्रस्तुत गरेको हुँ. नेतृत्वको बारेमा यसले केही बोल्दैन, खालि यसले नेतृत्वको ढाँचा कस्तो हुन्छ, हाम्रो आगामी संरचना कस्तो हुन्छ भन्ने बारेमा बोल्छ. अध्यक्ष एकजना त भइहाल्ने भयो, उपाध्यक्ष कति रहने, महासचिव, अरू अरू पदहरू के रहने, ती पदहरूमा कसरी समावेशी हाम्रो विशेषतालाई स्थापित गर्ने, नयाँ पुस्तालाई कसरी प्रोत्साहित गर्ने, र एकातिर पुराना क्रान्तिकारी अनुभव बोकेका साथीहरू र अर्कोतिर अहिलेको कन्टेम्पररी पोलिटिक्सलाई र खास गरेर हामी जुन सामाजिक आर्थिक रूपान्तरणको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा छौँ, यो अभियानलाई आवश्यक पर्ने विज्ञहरू, विशेषज्ञहरू, दक्ष व्यक्तिहरू सहितको कम्बिनेसन कसरी बनाउने, यी सबै कुराहरू चाहिँ त्यसको ढाँचा, त्यसको खाका चाहिँ विधान अधिवेशनले तय गर्ने हो. नेतृत्वको बारेमा त छुट्टै महाधिवेशन हामी गर्छौँ नि.
अब अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनका विषयमा जाउँ. उहाँले चाहिँ अब अन्तर्राष्ट्रिय परिवेशमा हेर्दा चीनको प्रशंसा गर्नुभयो, अमेरिकाको आलोचना गर्नुभयो र भारतप्रति चाहिँ अलिकति नरम नीति लिएको भन्ने टिप्पणी पनि आएको छ. अर्कोतर्फ उहाँले आफ्ना गल्तीहरू सबै ढाकेर गल्ती जति अन्य पार्टी अन्य समूहलाई थुपर्नु भएको भनी राजनीतिक वृत्तमा अहिले छलफल भएको छ. अब यसरी अगाडि बढ्दा अब जुन महाधिवेशन अब चलिरहेको छ, यहाँहरूको महाधिवेशन एउटा पक्ष जुन विचार समूह थियो, फरक विचार समूह, त्यो फरक विचार समूह अहिले छुट्टै पार्टी गठन गरेर गइसकेको अवस्थामा अब यहाँहरूले जुन प्रतिवेदन, राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले राख्नु भएको छ, यो प्रतिवेदनमाथि त्यति खरो टिप्पणी आउला भन्ने अपेक्षा त गर्न सकिँदैन नि गिवालीज्यू.
होइन, अब टिप्पणीका लागि टिप्पणीको त के अर्थ हुन्छ र प्रवीणजी, जे कुरा वस्तुगत छ ती कुराहरूलाई नै हामीले हेर्ने हो. एकदमै खरो टिप्पणी आउनुपर्छ भनेर कृत्रिम ढंगले बनावटी ढंगले गर्ने कुरा पनि भएन.
तैपनि आफ्नो कमजोरी चाहिँ त्यहाँ देखिएन भनिन्छ.
होइन, मैले यहाँलाई बताउँछु. पहिलो कुरा, एउटा जुन न्यारेटिभ स्थापित गर्न खोजिँदैछ नि कि केपी ओलीले कमजोरी स्वीकार गर्नुभएन, दोषहरूलाई थोपर्नुभयो भनेर, हरेक पार्टीभित्र बहस, वाद विवाद, अन्तर सङ्घर्ष त हुन्छ नि त. कुन पार्टीमा छैन र, नेपाली काङ्ग्रेसमा छैन कि अरू पार्टीमा छैन कि, हरेक पार्टीभित्र हुन्छ. तर ती अन्तर सङ्घर्षहरू त्यति बेलासम्म चाहिँ जायज र वैध हुन्छन् जति बेलासम्म तिनीहरू पार्टीको दायराभित्र सीमित रहन्छन्. तर चाहे हिजो नेकपा विभाजन गर्न प्रचण्डले खेल्नुभएको भूमिका होस्, चाहे पछिल्लो समय एमालेबाट अलग्गिन माधव नेपालले खेल्नुभएको भूमिका होस्, त्यो कुनै अर्थमा जस्टिफायबल हुन्छ र, आफ्नो पार्टीको सरकार गिराएर विपक्षीलाई चाहिँ बोकेर काँधमा अनि उसको नेतृत्वमा चाहिँ सरकार बनाउने कुरालाई पनि त्यो एकदम नरम हुनु पर्थ्यो भन्ने अपेक्षा गर्नुभएको हो अथवा गरेका हुन् विभिन्न सामाजिक वृत्तमा भने त त्यो त कसरी हामीले पुरा गर्न सक्छौँ र, त्यो त अक्षम्य कुरा हो. त्यो जुनसुकै पार्टीमा भए पनि अन्तर पार्टी सङ्घर्ष त कहाँ छैन र, अहिले नेपाली काङ्ग्रेसभित्र शेरबहादुर देउबाजीको आलोचना छैन कि, रामचन्द्र पौडेलले आलोचना गरिरहनु भएको छ, हिजो प्रकाश मानसिंहले आलोचना गरेको सुन्दै थिएँ मैले, विमलेन्द्र निधिले आलोचना गर्नुभएको छ, तर ती सबै त पार्टीभित्र छन्. पार्टीको एकतातिर लक्षित भएका अन्तर सङ्घर्षहरू, छलफलहरूलाई स्वाभाविक रूपमा दिनुपर्छ. तर यहाँ पार्टीलाई विभाजित गर्ने, समाप्त पार्ने जुन खालको षड्यन्त्र भयो त्यसको आलोचना भएको छ र, त्यसको दोष त केपी ओलीले कसरी लिने कुरा हुन्छ र, त्यो त जसले गर्नुभयो गल्ती उहाँलाई नै हुन्छ. अब रह्यो नेकपा एमालेभित्रका अथवा हाम्रो नेतृत्वले अवलम्बन गर्नुपर्ने विषयहरूको बारेमा छलफल भयो कि भएन, त्यसबारेमा छलफल जीवन्त छ कि छैन भन्ने कुरा गर्नुहुन्छ भने, त्यो एकदमै जीवन्त ढङ्गले भएको छ. उहाँहरूले सहभागीहरूले सुझाव दिनुभएको छ, पार्टीमा श्रमजीवी वर्गीय पक्षधरता अझ बलियो बनाउनु पर्यो, भोलि सम्पत्ति हुनेहरू अथवा चाहिँ अहिले सम्पन्नहरूले मात्रै चाहिँ टिकट पाउने, उनीहरूले मात्रै चुनाव जित्ने खालको स्थिति बन्नु भएन. यो राजकीय सुविधाका जुन जिम्मेवारीहरू हुन्छन् त्यसमा अलिकति अवसरहरूको न्यायचित बाँडफाँड हुनु पर्यो, नियुक्तिका मापदण्डहरू स्पष्ट हुनु पर्यो, नेतृत्वले फ्राकिलो छाती गरेर सबैलाई समेटेर लिएर जानु पर्यो, यी कुराहरू त आइ नै रहेका छन्, यो स्वाभाविक पनि हो र नेतृत्वले त्यसलाई सकारात्मक रूपमा लिन्छ. तर प्रचण्डले गरेका गल्ती जति पनि केपी ओलीले कानमा बोक्नु पर्थ्यो, माधव नेपाललाई जय जयकार गरेर अनि केपी ओलीले मैले पो गल्ती गरेँ भनेर भन्नु पर्थ्यो भनेर कसैले अपेक्षा गर्छ भने त त्यो कसरी पुरा हुन सक्छ र.
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ. आजको अन्तरसंवादमा नेकपा एमालेको जारी प्रथम राष्ट्रिय विधान महाधिवेशनको सन्दर्भमा यसैको सेरोफेरोमा रहेर नेकपा एमालेका सचिव प्रदीप गिवालीसँग हामी कुराकानी गरिरहेका छौं। अब आज यहाँहरूको महाधिवेशन विधान महाधिवेशन सकिँदैछ, अब यसले चाहिँ विशेष गरी एमालेको आन्तरिक जीवन आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिमा पार्ने प्रभाव चाहिँ के होला?
पहिलो कुरा कतिपयको अनुमान थियो, त्यो टिप्पणीहरू पनि हामीले देख्यौं, नेकपा एमाले अब सकियो होइन, नेकपाको रूपमा जोडिएर यसको शक्ति आर्जन भएको थियो, नेकपा विभाजित हुने बित्तिकै र त्यसमा माधव नेपालहरू समेत अलगिनु भइसकेपछि नेकपा एमालेको शक्ति ठूलो मात्रामा क्षय भयो भन्ने जुन एउटा अनुमान थियो, त्यो अनुमानको विपरीत तपाईँले यदि त्यो महाधिवेशनको माहौल तपाईँले हेर्नुभयो, त्यहाँका प्रतिनिधिहरूको मनोविज्ञानलाई तपाईँले अध्ययन गर्नुभयो भने एउटा अत्यन्त उत्साह एउटा चाहिँ संकल्प यो क्षेत्रलाई हामी जुनसुकै मूल्यमा पनि पूर्ति गरी छाड्छौँ भन्ने एउटा संकल्प यसले प्रकट गरेको छ, अथवा राष्ट्रिय राजनीतिमा नेकपा एमाले हल्लाएर हल्लिने शक्ति होइन भन्ने कुराको चाहिँ पुनर्पुष्टि गर्ने काम र एउटा सिङ्गो पार्टीलाई त्यो एउटा आत्मविश्वास भर्ने काम यसले गरेको छ पहिलो। दोस्रो, यो महाधिवेशनमा अथवा पछिल्लो चोटि हाम्रो पार्टीमा तीनटा भिन्न भिन्न मनोविज्ञान सहितको कमरेडहरू हुनुहुन्छ, एउटा जो सुरुदेखि नै नेकपा एमालेको पक्षमा अविचलित ढंगले अगाडि बढ़िरहनु भयो, दोस्रो केही कमरेड कतिपय कमरेडहरू जो हिजो नेकपा एकीकरणको सिलसिलामा हामी एक ठाउँ भयौं तर पछि प्रचण्ड अलग दिनुभयो, तर उहाँहरूले होइन हामी प्रचण्डको विभाजनकारी सोचसँग सहमत छैनौं, यही नेकपा एमालेलाई नै एकताबद्ध बनाएर लैजाने हो भन्ने मनोविज्ञान सहितका पूर्व माओवादी पृष्ठभूमिका कमरेडहरू। तेस्रो, विभिन्न कारणले पार्टीभित्रको अन्तर सङ्घर्षमा लामो समय नेतृत्वसँग अलि टाढा रहनुभएका तर 10 बजे प्रस्तावको कार्यान्वयनसँगै पार्टीमा जोडिएर फेरि मूलधारमा समाहित भएर एकताबद्ध भएर अगाडि बढ्नुभएका यी तीनटै मनोविज्ञानलाई यो महाधिवेशनले एक ठाउँमा ल्याउने काम गरेको छ, एकताबद्ध गर्ने काम गरेको छ र विचार र नीतिमा चाहिँ एउटा आम सहमति यसले जुटाएको छ। दोस्रो, अर्थात् पार्टीको आन्तरिक एकतालाई यसले मजबुत गरेको छ। तेस्रो, अबको हाम्रो भावी कार्यदिशा के हो भन्ने बारेमा पनि यसले प्रश्न पारेको छ। सामाजिक आर्थिक रूपान्तरण गर्दै, राष्ट्रिय पुँजी निर्माण गर्दै, समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई अगाडि बढाउँदै समाजवादका आधार निर्माण गर्नु अहिलेको हाम्रो कर्तव्य हो। सत्तामा हुँदा हामी सरकारको माध्यमबाट ती काम गर्छौं, बाहिर हुँदा प्रतिपक्षको हैसियतले दबाव र सुधारका कार्यक्रमहरूद्वारा ती काम अगाडि बढाउँछौं भन्ने कुरा पनि यसले प्रश्न पारेको छ। र चौथो, पार्टीको आन्तरिक जीवनलाई थप सुदृढ र लोकतान्त्रिक बनाउने सन्दर्भमा समयानुकूल विधान संशोधन गरेको छ, समयानुकूल यसले संस्थात्मक प्रस्तावहरू तर्जुमा गरेको छ र पार्टीको पार्टी निर्माणको बाटो समेत पनि यसले तय गरेको छ। यससँगै नेकपा एमाले अझ प्रभावकारी, अझ सशक्त र अझ एकताबद्ध भएर अगाडि बढ्नेछ राष्ट्रिय राजनीतिमा।
अब सँगै यहाँहरूले नेतृत्व चयनका लागि महाधिवेशन मक्सिर महिनामा महाधिवेशनको घोषणा पनि गरिसक्नु भएको छ मक्सिरका लागि। अब आज सकिने गरेको विधान महाधिवेशनले जुन खालको विधान पारित गर्दैछ त्यो विधान चाहिँ अब आगामी नेतृत्व सर्वसम्मत चयन हुने खालको र त्यो आधार चाहिँ तय गर्ने खालको तयार गर्ने खालको हुन्छ भन्न सकिन्छ?
अब हुन त यी दुईटा छुट्टा छुट्टै विषय हुन्। जस्तो नेतृत्वको चयन समझदारीमाथि आधारित कुरा हो होइन, विधानका संरचनाहरू ती एक खालको बाध्यकारी कानुनी प्रबन्धहरू हुन्। विधान एकदम पर्फेक्ट हुँदाखेरि पनि नेतृत्व सधैँभरि सर्वसम्मत हुन्छ भन्ने पनि होइन, एकदमै सर्वसम्मत नहुनु पनि सक्ला कतिपय सन्दर्भमा, अथवा एउटा सर्वोच्च उच्च पदमा अध्यक्षमा सर्वसम्मति होला, अरू पदहरूमा प्रतिस्पर्धा पनि हुन सक्ला, त्यो बेग्लै कुरा हो। तर हामी हाम्रो प्रयास के रहनेछ भनेदेखि जसरी हामी नीतिमा एक ठाउँ भन्यौँ आज, विधिमा एक ठाउँ भयौँ, नीतिगत रूपमा कुनै असमझदारी हामीसँग अब रहेनन् बाँकी रहेनन्, त्यसै गरी नेतृत्व निर्माण पनि एउटा समझदारीका साथ गरौँ। अहिले नेकपा एमालेको विरुद्ध जस्तो खालको घेराबन्दी छ, अनौठो कस्तो देखिन्छ भने संसारमा सत्ता पक्षको विरुद्ध प्रतिपक्षको घेराबन्दी त देखिएकै हो। अब हामी कहाँ त प्रतिपक्षका विरुद्ध सत्ता एकजुट भएर लागेको छ र सत्तामा रहेका, मैले हिजो सुने कुसुमल दाहाल प्रचण्डजीको, उहाँ त सत्ताधारी पार्टीको नेता हो, उहाँले खुलेआम च्यालेन्ज गर्नुभएको छ आफ्ना कार्यकर्ताहरूलाई एमाले पंक्तिमाथि हमला गर, हमला गर भनेको चाहिँ प्रतिवाद गर चाहिँ भन्ने हिसाबले, यो त एक खालको सामाजिक फाँसीवादी टाइपको तरिका भयो, सत्ताले प्रतिपक्षलाई ललकारिरहेको अवस्था छ। यो अवस्थाभित्र नेकपा एमाले एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ
आम
कार्यकर्ताहरूको मनोविज्ञान पनि छ। हामी
हजुर अब हामी अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ। अब राष्ट्रिय राजनीतिको कुराकानी गर्ने हो भने यहाँहरूले संसदमा अवरोध कायम राख्नु भएको छ, विरोध गरिराख्नु भएको छ, सँगै अस्ति प्रधानमन्त्रीले बोलाउनु भएको सर्वदलीय बैठकमा पनि यहाँहरू उपस्थित हुनु भएन। अब यो हिसाबमा अब यहाँहरू यो विधान महाधिवेशन सम्पन्न भएपछि कसरी अगाडि बढ्नुहुन्छ?
हामीले हाम्रा केही अडानहरू मान्यताहरू स्पष्ट ढंगले सरकारलाई पनि र संसदको नेतृत्वलाई पनि बताएका छौँ। हाम्रो जम्माजम्मी भनाइ के हो भने रेफ्रीको भूमिकामा रहनु पर्यो। अब रेफ्रीलाई खेल्न मन लागेको भने रेफ्रीको पोसाक उतार्नु पर्यो, खेलाडीको पोसाक लगाउनु पर्यो, कति नम्बरको जर्सी लगाउने यो जर्सी लगाउनु पर्यो र मैदानमा आउनु पर्यो। सभामुख चाहिँ रेफ्रीको भूमिकामा रहनु भएन भन्ने हाम्रो भनाइ हो। त्यो उहाँले जति बेला चाहिँ रेफ्रीको निष्पक्ष भूमिका खेल्नुहुन्छ त्यति बेला चाहिँ सदनको अवरोध समाप्त हुन्छ।
हस् ज्ञानलीज्यू, हामीसँग यो समयमा कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। हजुर, आजको अन्तर्संवादमा हामीले नेकपा एमालेको जारी पहिलो विधान महाधिवेशनको सेरोफेरोमा नेकपा एमालेका सचिव प्रदीप गिमालीसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट भने प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।